यस स्टुडियो टाइमका प्रायोजक राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईँको आफ्नै ब्याङ्क।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। रसुवा जिल्लामा बाढ़ीले पुर्याएको भौतिक संरचनाहरूको पुननिर्माणमा सहयोग गर्ने चीनको प्रतिबद्धता। नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा राजनैतिक विधान संशोधन र संगठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम शुरू। पार्टीको आन्तरिक एकतालाई बलियो बनाएर प्रस्तुत हुन केन्द्रीय कमिटी सदस्यहरूलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। कर्णाली करिडोर अन्तर्गत कालीकोटको खुलालुदेखि बाजुरा र हुम्ला खण्डमा पर्ने 9 पक्की पुल अझै नबन्दा यातायात सञ्चालनमा समस्या। र बंगलादेशमा वायु सेनाको विमान दुर्घटना हुँदा कम्तीमा 19 जनाको मृत्यु।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। रसुवा जिल्लामा बाढ़ीले पुर्याएको भौतिक संरचनाहरूको पुननिर्माणमा चीनले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। उप प्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग सीटका अध्यक्ष चेन सियाओदोङ नेतृत्वको प्रतिनिधि मण्डल बीच आज मन्त्रालयमा भएको भेटवार्तामा सीटका अध्यक्ष सियाओदोङले भौतिक संरचनाहरूको पुननिर्माणलाई आवश्यक सहयोग गर्ने र भन्सार प्रक्रिया छिटो सञ्चालन हुने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो। सीटका अध्यक्ष सियाओदोङले बाढ़ीपछि नेपाल सरकारले उद्धार र बेपत्ता भएकाहरूको खोजीमा देखाएको सक्रियता र सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। अर्थमन्त्री पौडेलले विपद लगत्तैको पुननिर्माण नेपालको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै भौतिक संरचनाहरूको पुननिर्माण प्रति देखाएको तत्परता, चासो र प्रतिबद्धताका लागि चिनिया पक्षलाई धन्यवाद दिनुभयो। आयात निर्यातका लागि मात्र नभई राजस्व संकलनका हिसाबले समेत रसुवा नाका महत्वपूर्ण भएकाले पुननिर्माणलाई छिटो अघि बढ़ाउने अर्थमन्त्री पौडेलले बताउनुभयो। अर्थमन्त्री पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग सीटका अध्यक्ष चेन नेतृत्वको प्रतिनिधि मण्डल बीचको द्विपक्षीय भेटवार्तापछि 4 परियोजनाका समझदारी पत्रमा हस्ताक्षर भएको छ। चितवनको भरतपुर स्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोन म्यारो ट्रान्सप्लान्टेशन निर्माण सम्बन्धी परियोजनाको र निजामती कर्मचारी अस्पतालको विस्तार गर्न सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो, जसमा नेपालको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र चीनको तर्फबाट सीटका अध्यक्षले हस्ताक्षर गर्नुभयो। भरतपुर स्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा 1834 वर्ग मिटर क्षेत्रमा फैलिएको बोनम्यारो क्यान्सर उपचार केन्द्रको निर्माण तथा आवश्यक मेसिनरीको जडान हुनेछ। त्यस अवसरमा चीन बीच मानव संसाधन विकास सम्बन्धी समझदारी पत्र र रसुवागढ़ी केरुङ सीमापार ट्रान्समिशन लाइन निर्माणको सम्भाव्यता अध्ययन सम्बन्धी माइन्युटमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव साक्य र सीटका अध्यक्षले हस्ताक्षर गर्नुभयो। यसबाट रसुवागढ़ी केरुङ ट्रान्समिशन लाइन निर्माण सम्बन्धी सम्भाव्यता अध्ययनको काम अगाडि बढ़नेछ। नेकपा एमालेको 9 केन्द्रीय कमिटी बैठकमा राजनैतिक विधान संशोधन र संगठनात्मक प्रस्ताव प्रतिवेदनमाथि केन्द्रीय सदस्यले धारणा राख्ने क्रम शुरू भएको छ। ललितपुर च्यासल स्थित एमाले मुख्यालयमा जारी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने राजनैतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु प्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रस्तावमाथि धारणा राख्ने क्रम शुरू भएको हो। गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यले विधान संशोधनका विषयमा धारणा राख्न शुरू भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। हालसम्म केन्द्रीय सदस्यहरू राजीव पहाड़ी, पदम गिरी, रविन्द्र अधिकारी, त्यसै गरी सूर्य पाठक, रामशरण बस्नेत, इन्द्रलाल सापकोटा, प्रभा कोइराला, बालकृष्ण काउछा, तिलक महत, नवराज शर्मा र केदार सिग्देलले आफ्नो धारणा राखिसक्नु भएको छ। उहाँहरूले पार्टी सचिवालय र पोलिट ब्यूरोबाट सर्वसम्मत निर्णय भएर आएको विधान संशोधन प्रस्तावलाई समर्थन गर्नुभएको छ। आजदेखि शुरू भएको बैठकमा आफ्नो धारणा राख्न चाहने केन्द्रीय सदस्यलाई 3 मिनटको समय दिइएको छ। त्यसअघि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकतालाई बलियो बनाएर प्रस्तुत हुन केन्द्रीय सदस्यहरूलाई आग्रह गर्नुभएको थियो। केन्द्रीय कमिटी नवौं बैठकमा अध्यक्षता गर्दै अध्यक्ष ओलीले पार्टीभित्र वैचारिक र नीतिगत रूपमा कुनै विवाद नभएकाले सिंगो पार्टी पंक्ति एकताबद्ध हुनुपर्नेमा जोड़ दिनुभयो। अध्यक्ष ओलीले पार्टीलाई राष्ट्रिय निर्णायक शक्तिका रूपमा रूपान्तरण गर्न आह्वान गर्नुभएको एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। बैठक भोलिसम्म सञ्चालन हुनेछ। कर्णाली करिडोर अन्तर्गत कालीकोटको खुलालुदेखि बाजुरा र हुम्ला खण्डमा पर्ने 9 पक्की पुल अझै नबन्दा यातायात सञ्चालनमा समस्या भएको छ। 2079 असारमा ठेक्का सम्झौता भए पनि अझै काम शुरू नभएको सड़क डिभिजन कार्यालय हुम्लाका प्रमुख बेलबहादुर नेपालीले बताउनुभयो। निर्माण व्यवसायीले पुलको डिजाइन स्वीकृत गराएर काम गर्नुपर्ने प्रावधान अनुसार 9 मध्ये 7 पुलको डिजाइन नै स्वीकृत हुन बाँकी रहेको नेपालीले जानकारी दिनुभयो। कर्णाली करिडोर अन्तर्गत कालीकोटको फुगार खोलाको बेलीब्रिज बाढ़ीले बगाएपछि पानी परेको बेला सड़क बन्द हुने गरेको छ। पचाल झरना र राजकोटको सिमानामा पर्ने फुगार खोला, सान्नी त्रिवेणी र राजकोटको बीचमा पर्ने सान्नीगाड खोला र नरहरिनाथ गाउँपालिकामा पर्ने रहगाड खुलालु खोलाको पक्की पुल बनाउने ठेक्का पाएको विकोई कन्स्ट्रक्सनले अहिलेसम्म पनि सड़क विभागबाट पुलको डिजाइन नै स्वीकृत नगराएको सड़क डिभिजन प्रमुख नेपालीले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्तमान सरकार गठनको 1 वर्षमा भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गर्दै आगामी कार्यदिशाबारे जानकारी गराएको छ। आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सीमित स्रोत साधनका बीच पनि मन्त्रालयले उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभयो। वहाँले आधारभूत अस्पताल सञ्चालन, डेंगी संक्रमण नियन्त्रण, एसपीभी खोप अभियान, विपद व्यवस्थापन, आपतकालीन तयारी, कर्मचारी समायोजना लगायत मुद्दामा 3 तहबीच सहकार्य गर्दै समस्या समाधान स्पष्टता ल्याएको बताउनुभयो। क्यान्सर, मुटु, मृगौला, स्पाइनल इन्जुरी जस्ता 8 प्रकारका जटिल रोगका लागि 2 लाखसम्मको सेवा बीमा अन्तर्गत उपलब्ध गराउने व्यवस्था लागू भइसकेको मन्त्री पौडेलले उल्लेख गर्नुभयो। मन्त्री पौडेलका अनुसार पूर्वाधार विकासमा स्वास्थ्य मन्त्रालयले हालसम्म 113 आधारभूत अस्पताल निर्माण सम्पन्न गरिसकेको र 55 अस्पताल सञ्चालनका लागि आवश्यक तयारी अवस्थामा रहेका छन्। यस्तै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह सुनिश्चित गर्न संघीय अस्पतालहरूमा 2 शिफ्ट बहिरंग ओपीडी सेवा र सरकारी अस्पतालहरूमा पक्षघात, सिकल सेल एनिमिया, थालसेमिया, हिमोफिलिया जस्ता रोगको औषधि र उपचार सेवा निशुल्क गरिएको छ। स्वास्थ्य मन्त्री पौडेलले जनसंख्यालाई सन्तुलित, व्यवस्थित र समावेशी बनाउने लक्ष्य सहित राष्ट्रिय जनगणना नीति 2082 पारित गरिएको बताउनुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको 1 वर्षमा कृषि क्षेत्रमा नीतिगत तथा संस्थागत सुधार गरी कृषकलाई उपलब्ध गराइने सहुलियत तथा सेवा प्रवाहमा क्रमिक सुधार गरेको बताउनु भएको छ। सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा 1 वर्षमा भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गर्दै मन्त्री अधिकारीले मुलुकको समग्र कृषि क्षेत्रको सुधार र किसानको हितको पक्षमा महत्वपूर्ण कामहरू भएको बताउनुभयो। 1 वर्षको अवधिमा मन्त्रालयले कृषि उत्पादन र उत्पादकत्व वृद्धि, बजारीकरण र किसानहरूको जीवनस्तर सुधारलाई प्रमुख प्राथमिकतामा राखी कार्य गर्दै आएको उल्लेख गर्नुभयो। विगत लामो समयदेखि समस्याका रूपमा रहेको रासायनिक मल खरिद तथा वितरणलाई सहज बनाउन नीतिगत पहल गरिएको र त्यसबाट रासायनिक मल आपूर्ति तथा वितरण व्यवस्थापनमा देखिएका समस्या सम्बोधन हुने अपेक्षा राखेको मन्त्री अधिकारीले उल्लेख गर्नुभयो। कार्यक्रममा 1 वर्षको अवधिमा मन्त्रालयले प्राप्त गरेका उपलब्धिहरू तथा चालू आर्थिक वर्षमा गरिने कार्यहरूको बारेमा मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी गराउनु भएको थियो। मनसूनजन्य प्राकृतिक प्रकोपबाट हुने विपद व्यवस्थापनका लागि बागलुङका सरकारवालाले पूर्व तयारीका साथ सतर्कता अप्नाउन थालेका छन्। बागलुङबाट संवाददाता कोपिला कणेलको रिपोर्ट।
जिल्लामा विपदजन्य घटनाबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि सुरक्षा निकायका सबै युनिट तयारी अवस्थामा राखिएको र खोला किनारका बस्तीलाई सचेत गराइएको बताउनुहुन्छ जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख तिलक भारती।
प्रहरी चौकी सबै गरेर चाहिँ हाम्रो 40 युनिटहरू छ। विपदमा हामीसँग भएका साधनहरूलाई इन्ट्याक राखेर जिल्ला प्रहरी कार्यालयमा 25 जनशक्ति, जिल्लाका प्रहरी कार्यालयमा 15 र प्रत्येक प्रहरी चौकीमा चाहिँ 5 जनाको दलले टोलीहरू स्ट्यान्डमा राखेको छ। यो नदीको छेउमा भएको काली गण्डकी अनि काठे खोला लगायत पहाड़ी ठाउँहरूमा पहिरो आउँछ भनेर त्यो किसिमले हामीले सचेत गराउने सूचना चाहिँ सबै ठाउँमा पुर्याउने भन्ने हामीले गरिरहेछ।
विपदजन्य क्रियाकलापलाई रोक्न तथा राहत र उद्धार कार्यका लागि जिल्लामा रहेका रेड क्रसका सबै शाखालाई आवश्यकता अनुसार परिचालन गरिएको नेपाल रेड क्रस सोसाइटी बागलुङ शाखाका कोषाध्यक्ष जीवननाथ शर्मा रेग्मी बताउनुहुन्छ।
रेड क्रसले आपद विपद परेको ठाउँमा जो जहाँ सक्छ त्यहाँ गएर अप्ठ्यारोमा परिरहेका व्यक्तिहरूलाई पालहरू, कम्मलहरू, भाँडाकुँडाहरू, लत्ता कपडाहरू हाम्रा उपशाखाहरू मार्फतबाट हामी तम तयारी अवस्थामा रहेका।
विपद व्यवस्थापनका लागि बागलुङ नगरपालिकाले उद्धारका लागि सबै सरकारवालासँग समन्वय गरेर तयारी अवस्थामा रहेको बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्त कुमार श्रेष्ठको भनाई छ।
हामीले कसरी चाहिँ उद्धार गर्न सकिन्छ त्यो विषयमा पनि हामी चाहिँ अत्यन्त सचेत छौँ। सबै आम नागरिकहरूलाई विपदमा पर्दै नपर्नु नगरपालिका लगायत जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी लगायत कार्यालयहरूमा छिटो भन्दा छिटो हामीलाई सूचना प्रदान भयो भने उद्धारका कार्यक्रमहरूलाई पनि प्रभावकारी रूपमा गर्न सहज हुन्छ।
वर्षा शुरू भएसँगै यहाँका विभिन्न सड़क अवरुद्ध हुनुका साथै साना ठूला क्षतिहरू भइरहेका छन्। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
प्रतिनिधि सभा अन्तर्गत महिला तथा सामाजिक मामिला समितिको आज बसेको बैठकमा राष्ट्रिय बाल अधिकार परिषदद्वारा प्रकाशित बाल बालिका सम्बन्धी राष्ट्रिय प्रतिवेदन 2081 छलफल भएको छ। बैठकमा प्रतिवेदन पेश गर्दै परिषदका सूचना अधिकारी रामबहादुर चन्द्रले नेपालमा हुने बाल विवाहको सूचकमा क्रमिक सुधार भइरहेको भए पनि यसको रोकथाममा भने अझै चुनौती रहेको बताउनुभयो। सूचना अधिकारी चन्द्रले विभिन्न किसिमका हिंसामा परेका बाल बालिकाको आर्थिक, सामाजिक, सुरक्षा, स्वास्थ्य र शिक्षामा सुधार ल्याउन सम्बन्धित मन्त्रालयहरूको ध्यान जानु आवश्यक रहेको बताउनुभयो। बैठकमा सांसदहरूले बाल यौन हिंसाका पीड़ितलाई न्याय दिलाउनु पर्ने, अपराधीलाई उन्मुक्ति दिन नहुने र त्यसमा परिषदले थप कदम चाल्नुपर्ने तथा बाल गृहमा रहेका बाल बालिकाहरूका लागि पोषण र शिक्षाको उचित व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो। पत्रकारिता क्षेत्रलाई बढ़ी स्वच्छ, निष्पक्ष र जिम्मेवार बनाउन मीडिया काउन्सिल विधेयक केन्द्रित हुनुपर्नेमा सांसदहरूले जोड़ दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा आज भएको मीडिया काउन्सिल विधेयकमाथि संशोधनकर्तासँगको छलफलमा सांसदहरूले पत्रकारिता क्षेत्रलाई स्वतन्त्र राख्दै उत्तरदायी बनाउने नियमनकारी भूमिकामा विधेयक बढ़ी केन्द्रित हुनुपर्ने बताउनुभयो। बैठकमा सांसदहरूले काउन्सिलको अध्यक्षको नियुक्ति विज्ञ सहितको समितिको सिफारिश मार्फत गर्नुपर्ने, स्थानीय स्तरमा कार्यरत पत्रकारहरूको क्षमता अभिवृद्धिलाई प्राथमिकता दिनुपर्ने, पत्रकारिता गर्ने व्यक्तिको निश्चित योग्यता तोकिनुपर्ने लगायतका विषयमा संशोधन प्रस्ताव गर्नुभयो। समितिको आजको बैठकमा 8 सांसदहरूले विधेयकमाथि संशोधन प्रस्ताव राख्नु भएको थियो। राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समितिले जलस्रोत विधेयकमाथिको दफावार छलफल अगाडि बढ़ाएको छ। समितिको आजको बैठकमा विधेयकको प्रस्तावनामाथिको छलफलका क्रममा सांसदहरूले उठाउनुभएका विषय, मूल विधेयक र प्रतिनिधि सभाले पठाएको प्रतिवेदनका विषयलाई समेटेर प्रस्तावनाको ड्राफ्ट तयार पार्न कानून मन्त्रालयलाई निर्देशन दिएको छ। बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले विधेयकलाई समय सापेक्ष रूपमा समृद्ध बनाएर छिटो पास गर्ने गरी अगाडि बढ़ाउन समितिलाई आग्रह गर्नुभयो। मन्त्री खड्काले जलस्रोतको संरक्षण, दिगो उपयोग, दीर्घकालीन विकास लगायतका विषयलाई ध्यानमा राखेर विधेयक ल्याएको भन्दै दिगो विकास र बाँधको सुरक्षामा सुरक्षा शब्दमा केही प्रश्न उठेकाले थप छलफल गरी अगाडि बढ़ाउन सकिने बताउनुभयो। छलफलमा सांसदहरूले जलस्रोतको व्यवस्थापन, संरक्षण जस्ता कुरामा जोड़ दिनुपर्ने, बाँधको सुरक्षा शब्दलाई परिभाषित गर्नुपर्ने, जल उत्पन्न प्रकोप र जलवायु परिवर्तनको विषय पनि समेटिनुपर्नेमा जोड़ दिनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत र समग्र राज्यले नै सोच्ने तरिकामा सुधार गर्न आवश्यक रहेको बताउनु भएको छ। सीएनआई नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीसँग आज निजी निवास खुमलटारमा भएको भेटमा अध्यक्ष प्रचण्डले देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले राज्यको माइण्डसेट परिवर्तन गरी निजी क्षेत्रलाई सहज वातावरणमा काम गर्न दिने नीतिगत सुधारको आवश्यकता पनि औल्याउनुभयो। सीएनआईका पदाधिकारीहरूले पनि मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रले खेलेको भूमिका र अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा भएको सहकार्य वातावरण सशक्त रहेको स्मरण गर्नुभएको थियो। पवित्र धार्मिक तीर्थस्थल देवघाटमा 7 वर्ष अघि निर्माण थालिएको विद्युतीय शब्दाह भवनको निर्माण कार्य सम्पन्न भएको छ। विद्युत र मेसिन जडानसँगै आगामी भदौदेखि शब्दाह भवन पूर्ण रूपमा संचालनमा आउने सघन शहरी तथा भवन निर्माण कार्यालय भरतपुरका कार्यालय प्रमुख झपट बहादुर थापाले जानकारी दिनुभयो। भवनको निर्माण सम्पन्न भए पनि यसमा विद्युत जोड्ने, शब्दाहको मेसिन जडान, प्राविधिकलाई तालिम लगायतको काम भने बाँकी रहेको उहाँले जानकारी दिनुभयो। शहरी विकास कार्यालयले 11,21,00,000 रूपियाँको लागतमा शब्दाह गृह निर्माण गरेको हो। नेपाली कंग्रेसका नेता एवं रसुवाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य मोहन आचार्यले केरुङमा फँसेका नेपालीको चाँडो उद्धार गर्न परराष्ट्र मन्त्रीलाई आग्रह गर्नुभएको छ। सांसद आचार्यले आज परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवालाई भेटेर रसुवागढ़ीमा आएको बाढ़ीका कारण केरुङमा फँसेर बसेका नेपालीलाई चाँडो उद्धार गर्न आग्रह गर्नुभएको हो। रसुवागढ़ी बाढ़ीले निम्ति आएको समस्या समाधानका लागि कूटनीतिक पहल गरिदिन समेत उहाँले परराष्ट्र मन्त्रीको ध्यान आकर्षण गराउनुभयो। केरुङमा रहेका नेपालीलाई नेपाल ल्याउन भइरहेको ढिलाई, नेपाल चीन जोड्ने अस्थायी पुल निर्माण, दुई देश बीचमा जोड्ने मितेरी पुलको पुननिर्माण, मौसम पूर्वानुमान सम्बन्धी सूचना आदान प्रदान लगायतका विषयमा परराष्ट्र मन्त्रीको ध्यानाकर्षण गराएको नेता आचार्यले बताउनुभयो। भेटमा परराष्ट्र मन्त्री राणाले यस विषयमा चीन पक्षसँग निरन्तर संवाद भइरहेको र छिटो भन्दा छिटो समस्या समाधान हुने बताउनु भएको उहाँले जानकारी दिनुभयो। बंगलादेशको राजधानी ढाकामा एक वायु सेना विमान दुर्घटना हुँदा कम्तीमा 19 जनाको मृत्यु भएको छ। चिनिया लड़ाकू विमान उड़ेको केही समयमा नै एक विद्यालय भवनमा ठोकिएको थियो। घटनामा 100 भन्दा बढ़ी मानिस घाइते भएका छन्। घटनापछि बंगला सरकारले भोलि राष्ट्रिय शोक दिवस घोषणा गरेको छ। बंगलादेशमा यसअघि सन् 1984 सबैभन्दा ठूलो दुर्घटना भएको थियो, जसमा 49 जनाले ज्यान गुमाएका थिए। इजरायली सेनाले उत्तरी गाजामा राहत सामग्री कुरेर बसिरहेका 67 सर्वसाधारणको हत्या गरेको हमासले जनाएको छ। संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम WFPले खाद्यान्न बोकेको ट्रक सर्वसाधारणतर्फ लगिरहेको बेला भीड़माथि सेनाले गोली प्रहार गरेको WFPले जनाएको छ। इजरायलले भीड़ हटाउन केही गोली चलाइए पनि मृतकको संख्या त्यति नभएको दावी गरेको छ। हमास संचालित स्वास्थ्य मन्त्रालयले अनिकालका कारण मात्र हिजो 18 जनाको मृत्यु भएको जनाएको छ। विगत 22 महिनादेखि जारी इजरायल हमास युद्धका क्रममा करिब 60,000 प्यालेस्टिनीको मृत्यु भइसकेको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गत आर्थिक वर्षमा 65% पुँजीगत खर्च गरेको छ। मन्त्रालयले गरेका कामका बारेमा जानकारी गराउन सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव डाक्टर हरिबहादुर केसीले गत वर्ष मन्त्रालयले समग्रमा 84% प्रगति हासिल गरेको जानकारी दिनुभयो। गत वर्ष 3,93,000 मेट्रिक टन रासायनिक मल खरिद गरी देशमा भित्रिएको र त्यसका लागि 27,36,00,000 अर्थात कुल बजेटको 98% रकम खर्च भएको छ। वर्षको थप 1,11,000 मेट्रिक टन मल आयात ढुवानी तथा भण्डारणको क्रममा रहेको मन्त्रालयले जनाएको छ। 2082 असार मसान्तसम्ममा करिब 4,41,000 मेट्रिक टन रासायनिक मल बिक्री वितरण भइसकेको र हाल करिब 76,000 मेट्रिक टन मौजदातमा रहेको मन्त्रालयले उल्लेख गरेको छ। सरकारले चालू आर्थिक वर्षका लागि रासायनिक मल किन्नका लागि 28,82,00,000,000 रकम विनियोजन गरेको छ। 2082 असार मसान्तसम्ममा दुग्ध विकास संस्थान तथा निजी दुग्ध उत्पादक कम्पनीहरू अधिकांश दुग्ध किसानहरूको गत चैत्र मसान्तसम्मको बाँकी रहेको बकेउटा रकम भुक्तानी भइसकेको मन्त्रालयले उल्लेख गरेको छ। प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभित्ताबाट गत आर्थिक वर्ष 2081-82 22,16,12,00,000 मूल्य बराबरका कृषिजन्य वस्तु निर्यात भएका छन्। कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैची, चिया, प्लाई तथा बेनियर, अदुवा, अम्लिसो लगायतका वस्तु रहेका छन्। गत आर्थिक वर्षमा सबैभन्दा धेरै चिया 9 अर्ब अर्ब 55 करोड़ 85 लाख, अलैची 6 अर्ब 59 करोड़ 20 लाख, प्लाई तथा बेनियर 3 अर्ब 85 करोड़ 71 लाख र अम्लिसो 1 अर्ब 9 करोड़ मूल्य बराबरको निर्यात भएको छ। गत एक वर्षको अवधिमा अदुवा 27 करोड़ 26 लाख, बन्दा 8 करोड़ 60 लाख, जड़ीबुटी 9 करोड़ 13 लाख, मसुरो दाल 9 करोड़ 7 लाख बराबरको निर्यात भएको सूचना अधिकारी ठाकुरले जानकारी दिनुभयो। एक वर्षको अवधिमा पूर्वी नाकाबाट 3 अर्ब 46 करोड़ 1 लाख 66 हजार मूल्य बराबरका कृषिजन्य वस्तुहरू आयात भएका छन्। नेपाली शेयर बजारको परिसूचक नेप्से सोमबार उच्च अंकले बढेको छ। यस दिन परिसूचक 21.76 अंकहरूले बढेर 2892.72 बिन्दुमा कायम भएको छ। आइतबार परिसूचक झिनो अंकले बढेर कारोबार उच्च रकमले बढेकोमा सोमबार कारोबार उच्च रकमले घटेको छ। सोमबार विभिन्न 311 कम्पनीहरूका 3,56,49,000 किता शेयरहरू 16,32,71,15,000 रुपियाँमा किनबेच भएका छन्। यस दिन सबै समूहका उपसूचकहरू बढेका छन्।
अब खेल समाचार अजय बमबाट।
नेपालले साफ U20 महिला च्याम्पियनशीपमा अहिले आयोजक बंगलादेशसँग उपाधिका लागि निर्णायक खेल खेलिरहेको छ। खेल 6:45 बजेदेखि शुरू भएको छ। यो खेलको निर्णयले उपाधि विजेताको टुङ्गो लाग्नेछ। जारी प्रतियोगितामा बंगलादेश एकमात्र अपराजित टोली हो। बंगलादेशले 5 खेलमा 5 खेल नै जितेको छ। बंगलादेश 15 अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। नेपाल भने 5 खेलमा 4 जित दर्ता गरेको छ। 12 अंकसहित नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ। नेपाल बंगलादेशसँगको पहिलो खेलमा 3-2 गोल अन्तरले हारेको थियो। हारको बदला लिँदै उपाधि जित्ने अवसर नेपाली युवा टोलीलाई रहेको छ। आज नेपालसँग जितको विकल्प छैन, तर बंगलादेशलाई भने उपाधि जित्न बराबरी नै प्राप्त हुनेछ। त्यसैले दबावमा नेपाली टोली खेलिरहेको छ। बंगलादेशसँगको हार बाहेक नेपालले श्रीलंकासँगको 2 खेलमा भने शानदार प्रदर्शन गरेको छ। श्रीलंकालाई दुवै खेलमा 7-0 गोलले हराएको थियो। नेपालले भूटानलाई पहिलो खेलमा 6-1 हराउँदा दोस्रो खेलमा 8-0 गोलको फराकिलो अन्तरमा जितेको थियो। नेपालले 5 खेलमा 30 गोल गरेको छ भने 4 गोल खाएको छ। नेपालको फ्रन्ट र मिड लाइन मजबुत देखिएको छ। हेल्प नेपाल स्पोर्ट क्लबले काभा पुरुष च्याम्पियनशीप लीगमा तेस्रो जित निकालेको छ। माले स्थित सोशल सेन्टरमा सोमबार काजाकिस्तानको क्लब जायक भलिबल क्लबमाथि 3-2 कठिन जित निकालेको हो। जितसँगै हेल्प नेपालले 4 खेलबाट 8 अंक पुर्याएको छ। शीर्ष स्थानको जायक भलिबल क्लबको समान खेलबाट 9 अंक छ। मालदिप्सका क्लब दुबई सिन्भाई क्लबलाई 3-2 र एसडीसीलाई 3-1 हराउँदै हेल्प नेपालले शानदार शुरूआत गरेको थियो। तर तेस्रो खेलमा भने बिस्पेक किर्गिस्तानलाई 3-2 पराजित गरेको थियो। तर नेपालले त्यसको 2 दिनपछि नै पुनरागमन गरेको हो। अब हेल्प नेपालले 5 तथा अन्तिम खेलमा श्रीलंकाको श्रीलंका स्पोर्ट्स अथोराइटीलाई चुनौती प्रस्तुत गर्नेछ।
अब मौसम। आगामी 24 घण्टामा सबै प्रदेशको केही स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुको साथै बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 31.3 डिग्री सेल्सियस, न्यूनतम 19.5 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 29.5, न्यूनतम 21.8 डिग्री सेल्सियस, वर्षा 1.1 मिलिमिटर, पोखराको अधिकतम 31.5, न्यूनतम 22.7 डिग्री सेल्सियस, वर्षा 0.5 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 33.4, न्यूनतम 28.7 डिग्री सेल्सियस, वर्षा फाटफुट, र दिपायलको अधिकतम तापक्रम 33 डिग्री सेल्सियस, न्यूनतम 24 डिग्री सेल्सियस, वर्षा 24.4 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। रसुवा जिल्लामा बाढ़ीले पुर्याएको भौतिक संरचनाहरूको पुननिर्माणमा सहयोग गर्ने चीनको प्रतिबद्धता। नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा राजनैतिक विधान संशोधन र संगठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम शुरू। पार्टीको आन्तरिक एकतालाई बलियो बनाएर प्रस्तुत हुन केन्द्रीय कमिटी सदस्यहरूलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। कर्णाली करिडोर अन्तर्गत कालीकोटको खुलालोदेखि बाजुरा र हुम्ला खण्डमा पर्ने 9 पक्की पुल अझै नबन्दा यातायात सञ्चालनमा समस्या र बंगलादेशमा वायुसेनाको विमान दुर्घटना हुँदा कम्तीमा 19 जनाको मृत्यु। रेडियो नेपालबाट साँझ 7 समाचार सकियो। 8 अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।